الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. بسم الله الرحمن الرحيم. وبه نستعين وهو خير المعين. اسی 16 مئی کی مناسبت سے کوشش کرتے ہیں آدھے پون گھنٹے میں انشاءاللہ کوئی مفید بات. اتفاق ہے کہ ماہ رجب اور 16 مئی, آپ کو معلوم ہے کہ معراج, جو شب معراج ہم کہتے ہیں, اس کا ایک جز خود قرآن کی جو آیت بسم اللہ الرحمن الرحیم سورہ اسراء میں جو فرماتا ہے خدا کے, اسراء بعبدہ لیلن من المسجد الحرام الى مسجد الاقصی, تو اس میں خود ذکر مسجد اقصی کا آیا. ایک شبہ کہیے, ہماری دنیا میں بڑا رائج شبہ ہے, مبہم رہ گئے ابھی تک. لوگ یہ سمجھتے رہے کہ گزشتہ انبیاء کا کام یا ان کی عبادت کا طریقہ کار نماز نہیں تھا, مسجد سے کوئی سروکار نہیں تھا. کیونکہ ہماری دنیا میں جہاں ہم نے اور آپ نے آنکھ کھولی ہے, اس میں ہم نے دیکھا عیسائی چرچ کی طرف جا رہا ہے, اس میں یہودی جو ہے وہ کنیسہ کی طرف جا رہا ہے, مسلمان مسجد کی طرف جا رہا ہے, ہندو مندر کی طرف جا رہا ہے. تو ہمیں ایسا لگا کہ جیسے یہ تقسیم خدا کی بنائی ہوئی ہے کہ ادیان میں موسیٰ علیہ السلام نے اپنے ماننے والوں سے کہا کنیسہ چلے جانا, عیسیٰ نے اپنے ماننے والوں سے کہا کہ چرچ چلے جانا, مسلمانوں کے ماننے والے یعنی رسول خدا کے ماننے والے مسجد چلے جائیں گے, ایسی کوئی بات نہیں. معراج کی آیت, آپ کو معلوم ہے کہ اس کا نزول مکی ہے, معراج کی اس آیت کا نزول جو ہے وہ مکی ہے. مکے میں تھے رسول خدا, ابھی حکومت اسلامی قائم نہیں ہوئی ہے مدینے والی, ابھی مکے میں ہی ہیں. وہ مشکل دور ہے کہ جب ان کو آزادانہ عبادت یا آزادانہ تبلیغات کا ابھی کام کرنے نہیں دیا جا رہا. جب انہوں نے کہا کہ میں معراج پہ گیا ہوں تو اہل مکہ نے قبول نہیں کیا, انہوں نے کہا آپ جھوٹ بولتے ہیں, کیسے ہو سکتا ہے, آپ رات میں گھر میں تھے اور آپ کہہ رہے ہیں کہ میں ہو کے آ گیا ہوں فلسطین, سرزمین فلسطین سے. اچھا, انہیں اس بات پہ شبہ نہیں کہ یہ کہیں کہ میں آسمانوں پر گیا تھا, سات آسمان ہو کر آیا, وہ اس پہ نہیں اعتراض کر رہے تھے, اعتراض تھا کہ آپ کیسے گئے. قرآن کی آیت کہہ رہی ہے من المسجد الحرام, مسجد الحرام مکے میں, الى مسجد الاقصی یعنی فلسطین, مسجد اقصی کی بات ہو رہی ہے اور مسجد کی بات ہو رہی ہے. جو میرا یہاں پر گفتگو ابھی جو اس موضوع پہ امپورٹنٹ بات ہے وہ یہ ہے کہ مسجد اقصی کی بات ہوئی ہے, مکی زندگی میں بات ہوئی ہے. اس کا مطلب ہے کہ وہاں پر مسجد بنی ہوئی تھی. کہاں پر؟ فلسطین میں. اسلام بظاہر اسلام نہیں پہنچا ہوا کہ ہم کہیں رسول خدا نے وہاں پر بھی مسلمان کر دیے تھے کہ لوگوں نے مسجد بنا لی. ابھی مسجد نبوی نہیں بنی, مسجد حرام بنی ہے سر, مسجد نبوی بھی نہیں بنی ہوئی, ابھی مدینے نہیں گئے, لیکن وہاں مسجد اقصی بنی ہوئی ہے. اس کا مطلب یہ ہوا کہ ابراہیم علیہ السلام کے پیروکار ہوں, موسیٰ علیہ السلام کے پیروکار ہوں, عیسیٰ علیہ السلام کے پیروکار ہوں یا بعد میں, سب مسجد میں عبادت کیا کرتے تھے. صرف ہو سکتا ہے کہ ہمارے یہاں جس طرح سے کہہ دیا کہ چار رکعت ہے, تین رکعت ہے, دو رکعت ہے, ہو سکتا ہے یہ عنوان نہ بنتا ہو, لیکن عبادت مسجد میں ہوا کرتی تھی, نماز ہی پڑھا کرتے تھے. صلاتی کا لفظ استعمال ہوا ہے, نماز کے لفظ استعمال ہوا ہے, پڑھنے کے طریقہ کار میں فرق ہو سکتا ہے, لیکن عبادت ایک ہی ہوا کرتی تھی. کیوں میں نے اس بات کو بیان کیا؟ کیونکہ بہرحال 16 مئی کا تعلق سرزمین فلسطین سے, 16 مئی کا تعلق, اصل میں 16 مئی کا تعلق سرزمین فلسطین سے ہے. مردہ باد امریکہ کیوں مناتے ہیں؟ کیونکہ ہم نے کہا کہ جب 15 مئی 1948 جس دن اسرائیل بنا, 6 گھنٹے کے اندر اندر اس ایز اے ملک امریکہ نے تسلیم کر لیا تھا 6 گھنٹے میں, تو وہ دن دوسرا لگ گیا تھا. تو ہم نے 16 مئی کو اس لیے امریکہ مرد آباد کا دن شہید عارف حسین الحسینی کہنے پر منانا شروع کیا. یہ روز نکبہ کے نام سے منحوس یا نحوس, نحوست کا دن, منحوس دن کے عنوان سے یہ پوری دنیا میں منایا جا رہا ہے, لیکن یہاں پر یہ پیغام شہید عارف حسین الحسینی نے دیا پاکستان میں, اور اس کے بعد سے لے کر آج تک الحمدللہ پاکستان میں 16 مئی بھرپور انداز میں منایا جا رہا ہے. کیوں؟ کیونکہ امریکہ وہ بڑی طاقت تھی جس نے اسرائیل کو سپورٹ کیا, اس زمانے میں اس نے اسے قبول کر لیا اور وہ ایز اے ملک دنیا کے نقشے پر وجود میں آ گیا, والا وہ ایز اے ملک نہیں تھا, اس نے بدماشی کی تھی, فلسطینیوں کو باہر نکالا تھا. بہرحال آج 16 مئی کے دن ہم چاہیں گے کہ کچھ ان وجوہات پر بات کریں, اور اگر ہمیں موقع ملتا رہا تو شاید ہم اسی موضوع کے اوپر کنٹینیو کریں, کیونکہ یہ ایک اسٹوری ہے, ایک لمبی کہانی ہے جس میں ہو سکتا ہے کہ ہمیں شاید 8-10 جمعے لگ جائیں, لیکن یہ حل ہو جائے گی ایک بار کہ یہ اسرائیل وجود میں آیا کیسے, اس کی تاریخی وجوہات سے لے کر جس دن پلان ہوا اس کا, وہاں سے لے کر دنیا میں کہاں کہاں اس موضوع پر سپورٹ کی گئی, کس کس نے سپورٹ کی، مسلمان کیوں نہیں بول پڑا، کیوں نہیں اس وقت چیخا چلایا، کیا وجوہات تھیں سے لے کر اور ابھی کہ جب حزب اللہ نے اسرائیل کو پسپا کرنا شروع کیا، تو یہ سٹوری بنے گی کم سے کم کوئی 10 جمعوں کی۔ تو ہم کوشش کریں گے کہ 40-45 منٹ اس پہ رکھیں، بعد میں اگر 10-15 منٹ سوالات حالات حاضرہ پر کچھ ہوئے تو انشاءاللہ۔ تو یہ ایک سیریال ہے، ایک طرح سے ایک قسطوار پروگرام ہے کہ جو اگر ایک بار ہم آپ کے سامنے بولنے میں کامیاب ہو گئے تو ایک تاریخی ایویڈنس ہے کہ جو بہت انشاءاللہ مضبوط بنیادوں پر، یہ سارے شواہد خدا توفیق دے تو سب ہمارے پاس موجود ہیں، یعنی کوئی بھی بات جو ہے وہ بغیر کسی دلیل کے نہیں ہوگی۔ درود پڑھے محمد والے محمد۔ بظاہر جو واقعہ شروع ہوتا ہے وہ ہے 1887 کا، 1887 کہ جب برسلز میں ایک کانفرنس بلائی جاتی ہے یہودیوں کی طرف سے، تھیوڈور ہرزل اس زمانے کا لیڈر تھا جس نے یہ جمع کیا تھا سب کو۔ جمع کرنے سے پہلے اس نے ایک کتاب لکھ دی تھی جیو اسٹیٹ کے نام سے، جیو اسٹیٹ یہودی ریاست، کتاب لکھی جا چکی تھی، انٹلیکچوئلس تک پہنچ چکی تھی۔ اس میں یہ کہا گیا تھا، اس کتاب کا خلاصہ یہ تھا کہ کیوں یہودیوں کے پاس اپنی کوئی زمین نہیں ہے۔ اس کتاب کا خلاصہ یہ تھا، ہمارے پاس حکومت ہونی چاہیے، ہمارے پاس ایک سرزمین ہونی چاہیے، آپ لوگ سب جمع ہوں۔ پوری دنیا کے یہودی جمع کیے گئے، زیادہ تر جو انٹلیکچوئل ہو سکتا تھا، پاپ سے لے کر، یعنی ان کے پاپ سے مراد یہ کہ جو ان کا مذہبی رہنما ہوتا ہے، سے لے کر، اور انہوں نے کوشش کی کہ پروفیسرز، پڑھے لکھے لوگ، بزنس مین طبقہ، سب کو جمع کیا جائے۔ بہت بڑی کانفرنس تھی، کئی روز پر مشتمل تھی، اس سے پہلے ہوم ورک کیا جا چکا تھا، کتابیں پہنچائی جا چکی تھیں کہ ہم کس موضوع پہ کانفرنس کر رہے ہیں، اس کو پڑھ کر آئیے گا۔ سب مطالعہ کر کے آئے تھے۔ موضوع کیا ہے اس کانفرنس کا؟ جیو اسٹیٹ، کہ کیا یہودیوں کے پاس، ان کو حق نہیں بنتا، عیسائیوں کے اپنے ممالک ہیں، مسلمانوں کے اپنے ممالک ہیں، ہندوؤں کے اپنے ممالک ہیں، ہمارے پاس بھی کوئی ملک ہو۔ یعنی اس کا مطلب ہے اس سے پہلے کوئی بھی ملک بعنوانے یہودی ملک نہیں ہوا کرتا تھا، یہودی پوری دنیا میں پایا جاتا ہے، اس وقت بھی تھا، اب بھی ہے، لیکن اس کے پاس کوئی ملک نہیں ہوتا تھا، کسی ملک کا وارث نہیں تھا یہ۔ اور اس میں اس کی اپنی غلطیاں تھیں، یہ نہیں تھا کہ اس کے پاس پیسہ نہیں تھا، یہ نہیں تھا کہ اس کے پاس سورس نہیں تھی، وسائل نہیں تھے، طاقت نہیں تھی، سب کچھ تھا اس کے پاس۔ مسئلہ یہ تھا کہ یہ جن کے درمیان میں رہتا تھا، آہستہ آہستہ ان کی جڑیں کاٹتا تھا، یہ جس تھالی میں کھاتا تھا اسی میں سوراخ کرتا تھا، یہ جس مذہب کے ساتھ زندگی کرتا تھا تھوڑے سے بعد اسی کے لیے منافقت کرتا تھا۔ یہ تاریخ ہے یہودیوں کی۔ قرآن، آپ کو معلوم ہے کہ بنی اسرائیل سے واقعات، شاید سب سے زیادہ قرآن نے جس واقعے کا ذکر کیا وہ بنی اسرائیل کا ذکر ہے، سب سے زیادہ جس واقعے کا ذکر کیا، جس نبی کا سب سے زیادہ قرآن نے ذکر کیا وہ موسیٰ علیہ السلام ہے۔ یعنی قرآن ان واقعات سے بھرا پڑا ہے، اور ایک کسی ایک سورے میں نہیں ہے کہ ہم کہیں ایک سورہ ہے جو انہیں کے موضوع پر آیا۔ عجیب بات یہ ہے کہ آپ کسی سورے کو شروع کریں، تھوڑی دیر بعد شروع ہو جائے گا یہودیوں کے موضوع پہ، عنوان کوئی اور ہوگا، بات کہیں اور چل رہی ہوگی، تھوڑے سے بعد آ جائے گا یہودیوں پر۔ یعنی بنی اسرائیل کا موضوع اتنا امپورٹنٹ ہے کہ ہر سورے میں کہیں نہ کہیں تھوڑا تھوڑا ذکر رہا۔ مسئلہ کیا تھا؟ مسئلہ یہ تھا کہ یہ قوم عجیب سی قوم تھی، خدا اس قوم کو کھولنا چاہتا تھا، اس قوم کو اس لیے کھول رہا تھا خدا کہ اگر کھول دے گا ایک بار اس قوم کو تو پتہ چلے گا کہ بھائی یہ کتنے عجیب لوگ ہیں، انہوں نے موسیٰ علیہ السلام کو نہیں بخشا کہ جنہوں نے نجات دلائی تھی ان کو فرعون سے، انہوں نے بعد میں یوشا کو نہیں بخشا، یوشا بن نون کو، کہ جنہوں نے ان کو نجات دلائی اس صحرا سینا سے اور لے گئے فلسطین کے اندر۔ بعد میں انہوں نے داؤد کو نہیں بخشا کہ جو ان کا نبی تھا، ان کا اپنا نبی تھا، معروف تھا کہ حکومت بنائی ہے اس نے پہلی۔ بعد میں انہوں نے سلیمان کو نہیں بخشا کہ جو ان کا ہی نبی تھا۔ یہ تو وہ 4-5 نام معروف ہیں، لیکن اگر آپ دیکھیں قرآن نے ان کا تعارف کروایا کہ یہ وہ لوگ ہیں جن کے انہوں نے انبیاء کا قتل عام کیا ہے۔ قرآن نے ان کا جو تعارف کروایا وہ یہ ہے کہ یہ وہ لوگ ہیں جنہوں نے انبیاء کا قتل عام کیا ہے، بلکہ اس سے بھی سخت آیت ہے کہ ایک دن کے اندر انہوں نے ہزاروں انبیاء کا قتل عام کیا، اور دوبارہ اگلے دن جا کے اس طرح سے دکانیں کھولی ہیں کہ جیسے کچھ ہوا ہی نہیں۔ قرآن کی آیت ہے، قرآن نے ان کا جو تعارف کروایا بنی اسرائیل کا، جن کو آج ہم یہودی کہتے ہیں، یہ وہ لوگ ہیں کہ جنہوں نے خدا کی کتابوں میں تحریف کی، یعنی جہاں انبیاء قتل عام کیا، پہلا ان کا جو تمغہ ان کو پہلا قرآن نے دیا ہے، پہلا تمغہ جو ان کو ملا انبیاء قتل عام۔ دوسرا کہا کہ یہ تحریف قرآن، تحریف کتاب ہے آسمانی کے ماہر ہیں، اور یہ قرآن میں تحریف یہ لوگ چاہتے تھے کہ جو پھر بہت سخت خدا نے کہا کہ ہم نے اتارا ہے اور ہم ہی اس کی حفاظت کریں گے، کہ کوئی اس میں تحریف کر نہیں سکتا۔ انہوں نے تورات میں، انہوں نے انجیل میں، انہوں نے ہر آسمانی کتاب میں، صرف صحیفے یہ 2-3 نہیں ہیں، معروف 4 آسمانی کتابیں ہیں، لیکن ہر نبی کا اپنا صحیفہ ہوتا تھا، ہر صحیفے میں انہوں نے تحریف کی ہے، ہر صحیفے میں انہوں نے تحریف کیا۔ دوسرا، خدا نے ان کو جو لقب یعنی تمغہ دیا وہ یہ تھا کہ قرآن آسمانی کتابوں میں تحریف کرنے والے تھے۔ تیسرا جو ان کا کمال تھا وہ سودی کاروبار تھا، یہ ان کا کمال تھا، انہوں نے یہ سود کا کام شروع کیا جو آج सारे बैंक सिस्टम्स जितने बने हुए हैं ये सारे उन यहूदियों की दी देन है, और निज़ाम ऐसा है कि आप इससे अपने आप को बचा नहीं सकते, ये उनका किया हुआ काम है। चौथा काम जो था ना इनका, वो तरबियत का मसला था, यानी आज का स्कूल सिस्टम उस ज़माने की बुनियाद रखी हुई यहूदियों की है, जिसको आज आप कैम्ब्रिज कहते हैं या आप उसको ऑक्सफोर्ड कहते हैं, जिसमें आप अपना बच्चा जाके उनके हवाले कर देते हैं कि भाई जो जहन्नुमी बनाना है इसको बनाओ, वो सिस्टम भी उनका दिया हुआ है। ये सब कुरान ने बातें की हैं कि ये इनके हाथों में हुनर था, ये अंबिया की कौम थी, इनके पास एक बहुत पुराना तजुर्बा था, इन्होंने रसूल खुदा को ख़राब करने की कोशिश की है। आगे आगे मदीने में बैठ गए, किसी तरह से रसूल को कहें कि तुम हमारी बात मानो, रसूल खुदा फरमाते थे अहले किताब तुम्हें क्या हो गया, तुम तो इंतज़ार कर रहे थे मेरा, तुम तो सब तुम्हें तो मालूम था, यानी तुम तो ऐसे मुझे पहचानते जैसे अपने बेटों को पहचानते हो, कुरान की आयत है कि तुम मुझे ऐसे पहचानते जैसे अपने बेटों को पहचानते हो, तुम्हें मालूम था मैं आने वाला हूँ। चलो इन अरब बुद्धुओं को नहीं मालूम था, बद्दुओं को नहीं मालूम था, यानी इन बुत परस्तों को नहीं मालूम था, लेकिन तुम्हें तो मालूम था, तुम अहले किताब हो, तुम्हारी किताबों मेरा जिक्र है, तुम मेरा इंतज़ार कर रहे थे, तुमने तो प्लान किया था मेरा साथ दोगे। ये सब खुदा ने यानी रसूल खुदा ने इनको मुखातिब करके कहा बनी इसराइल को कि तुम लोगों ने मेरा साथ नहीं दिया, ईसाइयों तुमने मेरा साथ नहीं दिया। बार तो क्योंकि इस कौम का ये कारनामा था और तसलसल के साथ था उसके बाद से लेकर और आज तक, इस वजह से ये अपना कहीं कोई मुल्क नहीं बना सके, इस पूरी कहीं किसी जगह पे इनको हुकूमत नहीं बना सके, नहीं बना सके। इनका बस जहाँ रहते थे वहीं के लोगों को ख़राब करते थे, कब्ज़ा कर लेते थे हुकूमत पे, उनकी हुकूमतें अपने हाथ में ले लिया करते थे, पीछे सरमाया दिया करते थे, उनका पैसा अपने हाथ में ले लिया करते थे, यानी इस तरह की हरकतें थी। इस वजह से ना ईसाइयों ने कभी इनको लिफ्ट कराई और ना मुसलमानों ने कभी लिफ्ट कराई। अब ये जमा हो रहे हैं 1887 में, तारीख में पहली मरतबा जमा हो रहे हैं, इससे पहले वही जो दाऊद और सुलेमान के ज़माने में इनको हुकूमत मिली मिली, उसके बाद इन्हें कभी हुकूमत नहीं मिली, इन्हें हमेशा मार पड़ी, हर जगह मार पड़ी। अब इन्होंने कहा कि हम जो है ना वो अपनी मुल्क अपनी हुकूमत बनाएंगे। 1887 जमा हो गए, अब वहाँ पर बहुत सारे नाम आए, कहाँ कहाँ बना सकते हैं हम, फ़र्ज करें कहाँ लेके जाएं सारे यहूदियों को। किसी ने कहा भाई रवांडा बहुत अच्छी जगह है, उन्होंने कहा चले रवांडा चलते हैं। किसी ने नहीं नहीं वहाँ नहीं जाएंगे भाई, अफ्रीकी होते हैं, बड़े ख़तरनाक लोग होते हैं, बेहतर है ये जो लातिनी अमरीका हुए मुल्क है इसमें चलते हैं, ब्राज़ील को देखा, अर्जेंटाइन को देखा। किसी ने कहा नहीं यहाँ नहीं जा सकेंगे, यहाँ पर बड़े ख़तरनाक लोग हैं क्योंकि ये रेड इंडियंस हैं, इनको पहले हमसे बदला लेने का मूड में, क्योंकि उनको मालूम है कि अमेरिका बनाने में यहूदियों का बहुत बड़ा किरदार था, अमेरिका को वजूद में लाने में और रेड इंडियंस को निकालने में बड़ा किरदार था। तो कहा नहीं वहाँ भी नहीं जा सकते, कहा फिर कहाँ जाएँ, कहा कि कोई और जगह तलाश करो। फिर किसी ने मशवरा दिया वहीं बैठे बैठे कि क्यों ना हम फ़लस्तीन चलें। कहा भाई फ़लस्तीन क्यों, मुसलमान रहते हैं वहाँ तो, अरब रहता है वहाँ तो बहुत झगड़ा होगा, और सलीबी जंगों में मार खा के बैठे हैं ईसाई, हज़ार साल पहले ही बातें, इतनी मार खाई है ईसाइयों ने, मुसलमानों से मार खाई है। तो कहा वहाँ कैसे, कहा देखो वहाँ जाने में बड़े फ़वाद हैं। पहली बात क्या है कि हम कहेंगे कि दोबारा अपनी मुकद्दस सरजमीन की तरफ पलटते हैं, यानी नारे को मुकद्दस बना देंगे, बनानी अपनी हुकूमत है लेकिन इसको हम बनाते हैं मुकद्दस, कि हम वहाँ चलते हैं। और क्या कहा कि वहाँ पर सहयून है, सहयून क्या चीज़ है भाई, कहा कि जहाँ हज़रत दाऊद अलैहिस्सलाम बैठ के तबलीग किया करते थे प्लस हुकूमती फैसले किया करते थे, वो पहाड़ भी वहाँ पर है जिसका नाम सहयून है, जिसके नाम पर सहयूनिज़्म हम कहते हैं, जिसको ज़ायनिस्ट आप इंग्लिश में कहते हैं और उर्दू में हम सहयूनिज़्म कहते हैं, सहयून की पहाड़ी भी वहाँ पर। दो बातें होंगी का, और कहा तीसरी बात यह है कि वो सरजमीन वो है जिसके लिए मूसा ने वादा किया था, कुरान की आयत थी कि मूसा इस कौम को इस सरजमीन में लेके जाओ, ये सरजमीन हमने इस कौम के लिए रखी है, कुरान की आयत हैं सारी। तो कहा कि हमें मुसलमानों से भी ये बात कहने में आसानी हो जाएगी कि भाई हम अपनी सरजमीन की तरफ पलट रहे हैं जो मूसा ने हमसे वादा किया था। तो कहा कि हर मज़हब को हम जवाब दे सकते हैं, हर कौम को हम जवाब दे सकते हैं, और अपनी कौम को कैसे लेके जाओगे, ये तो सारे बिखरे हुए हैं, ये रशिया में रह रहे हैं, ये अमेरिका में रह रहे हैं, ये अभी अगर आप इन लोगों को तलाश करें जितनी भी मौजूदा क़यादतें हैं, शारोन से लेकर पेरिस तक या नथन्याहू, आप किसी को भी पूछें तुम कहाँ के हो, तो आपको पता चलेगा कि ये कोई एक भी फ़लस्तीनी नहीं है, कोई एक भी फ़लस्तीनी नहीं है। वो कहेगा मैं रशिया से आया हूँ, नथन्याहू शमन पेरिस कहेगा मैं तो नॉर्वे से आया हूँ, वो एक कहेगा मैं पोलैंड से आया हूँ, एक कहेगा मैं बरतानिया से आया हूँ, एक कहेगा मैं फ्रांस से आया हूँ, एक कहेगा मैं जर्मनी से आया हूँ। सारी क़यादतें इनके जितने भी आप उठा लें, पार्लियामेंट के जितने मेंबर्स उठा लें, कोई एक भी फ़लस्तीनी नहीं है, ये सब बाहर से आए हैं। तो दूसरा बड़ा मसला उनके लिए, तीसरा बड़ा मसला उनके सामने आया है कि हम कैसे अपनी सारी कौम को लेके जाएंगे। तो कहा इसलिए तो कह रहे हैं नारे को मुकद्दस बना दो कि हमें जो वादा अंबिया ने दिया था, आओ वापस उस सरजमीन की तरफ पलटते हैं, जब हम ये बातें करेंगे तो लोग हमारा साथ देंगे, आवाम हमारा साथ देगी। उन्होंने कहा इतना आसान नहीं है, और एक कैसे तुम जाके फ़लस्तीन जो पहले से मुसलमानों का मुल्क है उसको कैसे अपने हाथ में लोगे, पहले से मुसलमानों की सरजमीन है, उस पर इस्लामी लोग बसते हैं, अरब दुनिया है वहाँ पर, कैसे उसके अपने हाथ में लोगे। कहा ये कोई मुश्किल काम नहीं है, चलते हैं चल के बात करते हैं जो इस वक्त का खलीफा है। उस ज़माने में आपको पता है कि इस्लामी सरजमीन हुआ करती थी, मैं इस बात को कई बार दोहरा चुका हूँ आप लोगों के सामने, मुल्क का कोई कॉन्सेप्ट नहीं था। पासपोर्ट शिनाख्ती, अपना पासपोर्ट हो, वीज़ा हो, एम्बेसीज हो, बॉर्डर्स हो, फौज खड़ी हुई हो, ऐसे कोई कॉन्सेप्ट नहीं थे। इस्लामी सरजमीन थी, ये खलीफों का करता था। हमारा उस जमाने का आखिरी खलीफा अब्दुल हमीद दोवम था, उसके पास पहुँचा हर्ज़ल अपने ग्रुप को लेकर तकरीबन 1901 में, यानी उसने पकाया पहले उस प्लान को। 1887 में तय पा गया कि हाँ ठीक है हम चलेंगे, जगह तय पा गई। अब इसने कहा कि हम वहाँ जाएंगे, उन्होंने कहा ठीक है हम वहाँ जाएंगे तो किससे बात करनी है? कहा भाई जिसके हाथ में है, अब्दुल हमीद दोवम से बात करनी पड़ेगी, खलीफा है उस्मानी, उस्मानी खलीफा है, इसकी सरजमीन है, इसने अपना गवर्नर बिठाया हुआ है, इसको जाके कहना पड़ेगा भाई ये इलाका हमारे हवाले कर दो, फलस्तीन हमें चाहिए। तो इन्होंने पहले उससे बहुत मधु पकाया, उसके मुशीर सारे ख़रीद लिए, बहुत कुछ किया इन्होंने कि पहले से माहौल बनाया और फिर पहुंच गया यहूदी मिलने के लिए अपने पूरे वफ्द के साथ, और जाके इन्होंने जाके अपना प्लान उनके सामने रखा। तो उसने जो जवाब दिए बड़े प्यारे, जो तारीख़ में इस वक्त अल्हम्दुलिल्लाह खुदा का शुक्र है वो सारे महफूज हैं। अब्दुल हमीद दोवम ने कहा है कि इस्लाम और इस्लामी सरजमीन ये एक जिस्म के मानंद है, तुम मुझसे कह रहे हो कि मैं अपने जिस्म का एक टुकड़ा काट के तुम्हें दे दूँ? उन्होंने कहा ये नहीं होगा। उन्होंने कहा तुम्हें पछताना पड़ेगा। उन्होंने कहा धमकी देते तुम्हारी हैसियत क्या? उन्होंने कहा तुम हमें जानते नहीं हो, तुम्हें पछताना पड़ेगा, हमारी बात मान लो और ये हमारे हवाले कर दो। उन्होंने कहा नहीं, जाओ जो करना है करो, तुम्हारे हवाले नहीं करूँगा। उन्होंने कहा ठीक है पछताओगे। इसका अपना इंतकाल 1906 में हो गया। 1906 में हर्ज़ल ख़ुद मर गया, लेकिन बुनियादें सारी रख के गया था, यहूदी ने काम शुरू कर दिया। और बदबख्ती हमारी की पहली जंग अज़ीम, पहली जंग अज़ीम जो 1914-15 से शुरू होती है और 19 में ख़त्म, 14-15 से शुरू होती है और 19 में ख़त्म हो जाती है 1419 में, लेकिन उस पहले जंग अज़ीम में इन्होंने बुनियादें रख दी थी। पहली जंग अज़ीम आपको मालूम है यूरोप की अपनी जंग है, पहली जंग अज़ीम यूरोप की, दूसरी जंग अज़ीम भी ऐसा ही है, ये यूरोप की अपनी जंग है। इसमें क्या मतलब हुआ क्या है, आपको मालूम है कि ऑस्ट्रेलिया, यानी जिसको आप ऑस्ट्रेलिया कहते हैं, ऑस्ट्रेलिया का बादशाह अपनी बीवी सूफिया के साथ घूमने गए हुए सर्बिया, जिसे आज सर्बिया के सर्ब कहते हैं, सर्बिया के इलाके में सरायवो नामी शहर है, उस सरायवो में घूम रहे हैं दोनों मियाँ बीवी। इनको कोई मार देता है, कोई इनको मार देता है, यूरोप में दो ग्रुप बन जाते हैं फौरन फौरन, एक कहता है बदला लेना, एक कहता है इस बचाना है, इस मुल्क को सर्बिया को बचाना है, यानी एक तरफ जर्मनी और एक तरफ रूस, ये दो क़याम करते हैं। रूस के साथ आपको पता है फ्रांस और बरतानिया देते हैं, जर्मनी के साथ आखिरी वक्त में जो है वो ये लोग देते हैं चाइना और जापान, लेकिन उस वक्त भी चंद मुल्क के साथ हो जाते हैं जो वहीं बॉर्डर्स के होते हैं। और ये जंग शुरू हो जाती है, यूरोप की पहली जंग दो बादशाहों के मरने पर शुरू हुई है, 5 साल का दौरानिया है और 1 करोड़ लोग मारे गए, 1 करोड़ लोग। जंग हकीकी थी? कतन हकीकी नहीं थी, 100% फ्रॉड पर मुश्तमिल जंग है। इसमें कोई एक हकीकी इशू नहीं था, इसमें कोई किसी का मुखालिफ नहीं था, ये सब इन्होंने आपस में मिली भगत थी। क्यों किया था? असल में इसलिए किया था कि देखें, अब ये जो शोर इसलिए उठाया है कि एक बहुत बड़ा प्लान किया हुआ है कि हमने एक कौम को हिजरत करवानी है जिनकी तादाद है कम से कम भी 50 से 60 लाख उस वक्त। आज पूरा दुनिया का यहूदी मिलाएं तो 1 करोड़ 10-12 लाख बनता है, 20 लाख बहुत ज़्यादा, वो 1 करोड़ 20 लाख बनेगा पूरी दुनिया का यहूदी उठा लें तो। उस ज़माने में इनकी तादाद थी 40-50 लाख। इनको शिफ्ट करना है, कोई जर्मनी में रहता है, कोई यूरोप के मुख्तलिफ ममालिक में रहता है, कोई यहाँ लातिनी अमरीका में रहता है, कोई अरब दुनिया में रहता है, इन सबको शिफ्ट करना है। कैसे शिफ्ट करें? आसान काम नहीं है। कहा कि पूरी दुनिया में कोई खेल खेलना पड़ेगा, सबको किसी काम पे लगाना पड़ेगा। ये पहले जंग अज़ीम असल में एक काम था कि पूरी कौम के काम पे लगा दिया। आप सब लोग तो अब जंग को देख रहे हैं, जंग हो रही है, असलहा। अमरीका बहादुर का क्या काम था? अमरीका बहादुर का सिर्फ पहले जंग अज़ीम में ये काम था कि ये बहुत बड़ा असलहा बनाने वाला मुल्क था, इसका काम सिर्फ असलहा बना के दोनों ग्रुप्स को बेचना था। आज भी अमरीका यही कर रहा है, आज भी अमरीका यही कर रहा है। इस वक्त जितनी भी जंग इस खत्ते में उठाता है, बेशतर जंगों में अपने असलहे को आजमाने के लिए करता है, अपने असलहे को आजमाइश के लिए ये जंगें की जाती हैं। हकीकी इशू होता ही नहीं है, जितना भी खोज लगाएंगे आप बाद में पता चलेगा कुछ भी नहीं है, ज़ीरो, सबका सब इन्होंने असलहा बेचने के लिए काम किया हुआ सारी जंगें तकरीबन। अब इन्होंने क्या किया, जंग मुलव्वस कर दिया, जंग अज़ीम कहलाने लगी। क्यों जंग अज़ीम कहलाने लगी? क्योंकि इसमें पूरा यूरोप मुलव्वस हुआ, पूरा यूरोप मुलव्वस हुआ, इसमें लातिनी अमरीका मुलव्वस कर लिया उन्होंने, अमरीका लातिनी अमरीका, और फिर ऐसा ऐसा आ गए अफ्रीकी ममालिक की तरफ, उनको मुलव्वस किया, फिर आ गए एशियाई ममालिक, पहले हमारे मशरक़ी इलाकों को मुलव्वस किया और फिर आ गए हमारे मरकज़ में और कहा कि भाई हमें ये ईरान अपनी सरजमीन दो, फिर कहा है बर्र सग़ीर तुम हमें अपने फ़ौजी दो, इस तरह से मांगना शुरू कर दिया। हमारा कोई रोल नहीं बनता इस जंग के अंदर, मुसलमानों का कोई रोल नहीं बनता, हमारा कोई हमारा कोई इशू ही नहीं है, हम क्यों शामिल हों उस जंग में। लेकिन कहा नहीं 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 भाई, क्योंकि या अपना आसमान हमारे हवाले करो हमें जहाज़ लेके जाने, या अपनी ज़मीन हमारे हवाले करो हमने फौजी गुजारने, या अपना पानी हमारे हवाले करो हमने आबदोजें और इस तरह के जहाज़ गुजारने। हम मजबूर हो गए और कुछ गरीब ममालिक बनाए हुए थे, पहले से बने हुए थे, उनसे कहा कि तुम अपनी फ़ौज हमें दो लड़ने के लिए, किराए के हम तुम्हें पैसा देंगे। जो आज भी आपको पता है कि अमरीका सिलसिले को जारी रखा हुआ अंदाज और रविश तब्दील है, काम वही हो रहा है। हमें मुलविस कर दिया गया खिलाफत उस्मानिया को, ना चाहते हुए भी उस्मानी खलीफा साहब मुलविस हो गए, जंग रुक गई, ख़त्म हो गई। सज़ा मुसलमानों को मिली, पहली जंग अजीम की सज़ा किसी को नहीं मिली, हमको मिली मुसलमानों को। खिलाफत उस्मानिया टूट गई, पहली सज़ा 1923 खिलाफत उस्मानिया तोड़ दी गई। ना सिर्फ तोड़ दी गई बल्कि जिन लोगों ने इसको तोड़ने में सपोर्ट किया था, शरीफ हुसैन हुआ करता था उस ज़माने में, वो हिजाज सरजमीन थी हमारी, सऊदी अरबिया तो बना नहीं था, यानी बन गया था लेकिन इस तरह से वजूद में मुल्क कैसे से नहीं आया था, बने हुए तो उसको 130 साल हो रहे हैं लेकिन उस तरह से अभी मजबूत नहीं हुआ था। शरीफ हुसैन नजद का रहने वाला था, उसको कहा कि तुम भी खिलाफत उस्मानिया तोड़ने में, यानी जो मुसलमानों ने रोल प्ले किया वो भी बड़ा इंपॉर्टेंट है। ईरान को कहा कि आप तो ईरानी हैं, आप क्यों तुर्कियों के अंडर में। तुर्कियों का भाई तुम तो तुर्की हो, तुम तो मुसल्लत होना चाहिए पूरी दुनिया पर, तुम बहुत बरतर कौम हो। अरबों से कहा कि तुम्हें क्या मुसीबत आई हुई है, तुर्कों को और ईरानियों को आगे लगाया हुआ है, क्यों उनके पीछे चल रहे हो, हटाओ उनको, अब तुम खुद एक क़यादत हो। इस तरह से कौम परस्ती को वजूद में ला के इन्होंने खिलाफत उस्मानिया को तोड़वाने में बहुत बड़ा रोल प्ले किया। शरीफ हुसैन उस ज़माने का लीडर है, शरीफ हुसैन को कहा कि तुम ऐसा करते हैं कि तुम्हें, जब उसने पूछा कि मुझे क्या मिलेगा अगर मैं तुम्हारा साथ देता हूँ, उसने अंग्रेज़ों से पूछा कि मुझे क्या मिलेगा मैं तुम्हारा साथ देता हूँ, उन्होंने कहा भाई तुम्हें दे देंगे ये हिजाज़ का एक बहुत बड़ा इलाका, यानी जिसे हम सरजमीन हिजाज़ कहते हैं और आज सऊदी अरब के नाम से मारूफ हो गया, क्या एक बहुत बड़ा इलाका तुम्हारे हवाले करेंगे, और साथ साथ ये जो दो मुल्क हैं जो पहले मुल्क नहीं थे, पहले तो सरजमीन थी, कहा ये दो जो बड़े टुकड़े बनते हैं, एक उर्दुन और एक इराक, एक बेटे को इराक दे देंगे और एक बेटे को उर्दुन दे देंगे। ये दोनों भाइयों के हाथ में था, शरीफ हुसैन के दोनों बेटों के पास था, इराक भी और उर्दुन भी, बात हम कर रहे हैं 80-90 साल पहले की। उसने कहा चले ये ठीक है, अच्छी डील है, मुझे भी एक इलाका मिल जाएगा, मेरी औलादों को मिल जाएगा, मैं सारे अरबों को भड़काता हूँ और खिलाफत उस्मानिया को तोड़ने पे काम करते हैं। तो मुसलमानों ने भी रोल प्ले किया, इन कौम परस्तों ने रोल प्ले किया, उधर से अंग्रेज़ों ने रोल प्ले किया, फिर जंग रुक गई, हम कमज़ोर हो चुके थे, हर जगह पर इन्होंने फौजी पहुँचा दिए, हमारे हर इलाके पर ये लोग काबिज़ हो चुके थे इस्लामी सरजमीन के ऊपर। और फिर उन्होंने कहा कि अब आपका, आपको सज़ा मिलेगी, आपने क्यों साथ दिया जर्मनी का, आपको हम तोड़ देंगे। और जनाब हम टूट गए, और मैं इस स्टोरी को आपको शायद एक आधार पहले भी कह चुका हूँ कि दुनिया के नक्शे को सामने रखा उस ज़माने की दुनिया के नक्शे को, और पेन हाथ में ले लिया चर्चिल ने, उस ज़माने का बरतानवी खबीस वज़ीर ख़ारजा, या मेरा ख्याल है वज़ीर आज़म था या वज़ीर ख़ारजा, भी याद नहीं आ रहा मुझे, चर्चिल मारूफ है, रेड पेन उन्होंने हाथ में लिया, रेड कलम मारूफ है अभी तक उनका, रेड पेन, और उन्होंने उसकी निप उसी में तोड़ दी। किस तरह से ये बनाया, ये नक्शा दुनिया का जो आज आप देख रहे हैं उन्होंने बनाया था, पहले ऐसा नहीं था, कोई बॉर्डर सिस्टम नहीं था, हमें मालूम था कि ये इलाका इराक़ का है, ये इलाका ईरान का है, ये इलाका शाम का है, ये यमन का है, इस तरह हमें पता था, लेकिन ये कि लकीर खींचने के बाद कहेंगे बस अब यहाँ फ़ौजी खड़े करो, अब अगर आपको यहाँ जाना है तो आप, आपको बुज़ुर्गों को, अगर हम आपके बुज़ुर्ग अगर आप उनसे जाके पूछें कि उनमें से कोई हज पर गया हो, बात हम 40 बात कर रहे हैं हम तकरीबन कोई 80 साल पुरानी 90 साल पुरानी, तो उस ज़माने में अगर बुज़ुर्गान आपके हज पर जाया करते थे, 6-6 महीने का हज हुआ करता था, बरसगीर में से कोई जाता था हज करने के लिए, तो उसको 4-4, 5-5 मुल्कों से गुजरना पड़ता था क्योंकि पैदल जाया करता था, या ऐसी सवारियां थी कि जिसमें गाड़ियां और जहाज़ तो थे ही नहीं, तो वह ऐसी सवारियां इस्तेमाल किया करता था, तो उसको 4 मुल्क कम से कम बरसगीर के रहने वाले को 4 मुल्क, यानी वो यह रास्ता से अफगानिस्तान का माल इस्तेमाल करता था, अफगानिस्तान से ईरान, ईरान से इराक, इराक से सऊदी अरब में दाखिल होता था, या ऊपर ये रास्ता इस्तेमाल करता था, यहाँ से आपके पाकिस्तान से होता हुआ ईरान, ईरान से होता हुआ वो, यानी जहाँ से भी आएगा उसको 4 मुल्क क्रॉस करने पड़ते थे। तो क्या पहले 4 मुल्क क्रॉस करना, यानी हर एक जगह का पासपोर्ट होता था उसके पास कि वीज़ा लगवाएगा वो, और उसको बॉर्डर पे लोग रोकेंगे, फिर वो दिखाएगा उनको, फिर वो अंदर जाएगा, ऐसा कुछ नहीं होता था, कोई कॉन्सेप्ट नहीं था, इस्लामी सरजमीन थी, इस्लाम का रहने वाला शर्की तरीन इलाका, मशरक़ी तरीन इलाका, यानी चाइना, इंडोनेशिया, इंडोनेशिया का मुसलमान ये चाहे कि वो हमारे मगरबी तरीन इलाके में, यानी शुमाली इलाका अफ्रीका का, जिसको आप कहें कि मराकश जो आज मगरब के नाम से है, या त्यूनस या अलजायर, ये मशरक़ी तरीन और मगरबी तरीन, अगर कोई चाहता था मशरक़ से उठ के मगरब जाए, सारा इलाका रास्ते में मुसलमान हुआ करता था। तो आप समझ रहे हैं कि इन लोगों को आपस में जाने के लिए पासपोर्ट, शनाख्ती कार्ड, वीज़ा, एम्बेसीज, बॉर्डर्स, कुछ भी नहीं होता था। गलत है ये सोच, ये हमारे यहाँ अभी ताज़ा सोच है। आप देखें बरतानिया ने हमारे यहाँ ये खेल खेला, और उसके बाद आपस में वो सब एक हो गए। अभी और यूरोपीय यूनियन 27 ममालिक पर मुश्तमिल शनाख्ती कार्ड के ऊपर, यानी जो उनका आईडी कार्ड है उसके ऊपर वो सफ़र करते हैं पूरे यूरोप में। अब किसी एक यूरोपियन को भी कोई वीज़ा नहीं चाहिए, कोई बॉर्डर पर नहीं रोकता, उनकी जेब में बस आईडी कार्ड होना चाहिए, पूरा यूरोप इधर से मूव करता है। अपने उन्होंने दोबारा वही सिस्टम कर लिया और हमें तोड़ फोड़ के रख दिया, हमारे दरमियान बॉर्डर्स हो गई। कौम परस्ती, जब सरहद बना दी जाती है, कहीं बॉर्डर्स बना दी जाती हैं, तो सबसे पहले जो चीज़ पनपती है या तरक्की करती है वो कौम परस्ती है। अब हम कौमियतें, हमारे यहाँ पहले तीन ही हुआ करती थी, हम कहते भाई ये अरब है, ये अजम है और ये तुर्क है। अब हमने कहा नहीं भाई ये पंजाबी भी है, ये महाजर भी है, उधर हमने कहा भाई कुर्दी भी है, उधर हमने कहा लोर भी होता है, हमने कहा फलाँ भी होता है। और ये फिर आहिस्ता आहिस्ता से सारे कौम में, क्योंकि मुल्क की बुनियाद पर हो गया ना, फिर हमने कहा भाई फलस्तीनी भी होता है, फिर हमने कहा इराकी भी होता है, हमने कहा यमनी भी होता है, यानी इस तरह से फिर हम कौम 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 बनना शुरू हो गया जब भी बॉर्डर्स बनाए जाएँ। उसके बाद सिलसिला यहाँ रुका नहीं, सिलसिला इससे बहुत ज़्यादा बदतर होता चला गया। मजहबी बुनियाद पर मुनाफरत नफ़रतें बनाई फैलाई गई, मुनाफ़िक़तें फैलाई गई मजहबी बुनियाद पर। इसमें भी फिर उन्होंने रोल प्ले किया, वही बरतानिया बहादुर, उन्होंने रोल प्ले किया। आपके सामने वहाबियत की बुनियाद किस तरह से रखी है, हैम्फ्रे के एतराफ़ात, उम्मीद है कि आप सबने पढ़े हुए होंगे, नहीं पढ़े तो ज़रूर पढ़ें, हैम्फ्रे के एतराफ़ात पढ़ें तो आपकी समझ में वहाबियत आ जाएगी कि किस तरह से वहाबियत को वजूद में लाया गया। इस्लाम और मुसलमानों के दरमियान रखना डालने के लिए शिया सुन्नी इख्तलाफ़ रखते थे, लेकिन जंग नहीं थी, लड़ते नहीं थे, खून नहीं बहाते थे, इख्तलाफ़ रखते थे, एक दूसरे से अच्छी सतह पर बहस करते थे। यानी मैं बहुत पुरानी बातें नहीं कर रहा, मैं अभी 60-70-80-90 साल पुरानी बातें भी कर रहा हूँ कि जब अब्दुल हुसैन शरफुद्दीन मूसवी आपकी क़्यादत होते थे, लेबनान में होते थे, आपकी क़्यादत थे, मरजियत थी अब्दुल हुसैन शरफुद्दीन मूसवी, और यहाँ सलीम अज़हरी हुआ करते थे त्यूनस के अंदर, सॉरी मिस्र में, ये मिस्र के मुफ्ती थे, जामतुल अज़हर के मुफ्ती थे, और उधर हमारे मुश्तहिद थे। इन दोनों के दरमियान ख़त्तो किताबत है, जो आज किताब आपके सामने मज़हब अहले बैत के नाम से उर्दू में और मुराजियात के नाम से अरबी में किताब मौजूद है। मज़हब अहले बैत को देखें तो पता चलेगा कि भाई तासुब नहीं था, एक दूसरे को काफिर कहने का कॉन्सेप्ट नहीं है। हाँ ये है कि भाई कुछ बातें हम तुम्हारी नहीं मानते, वो कहते भाई कुछ बातें हम तुम्हारी नहीं मानते, हम कहते भाई इनको कहीं ना कहीं आके बैठ के बात कर लेते। माहौल बहुत अच्छा हुआ करता था, बैठ के बातें हो जाया करती थी और हमेशा उसके असरात बहुत ही मुस्बत निकला करते थे। कुछ बातें वो हमारी मानते थे, कुछ बातें हम उनकी मान लिया करते थे। इसी तरीके से ये मजहबी झगड़े बहुत हद तक हम इसको नॉर्मलाइज़ कर लिया करते थे, तासुब से नीचे ले आया करते थे। लेकिन बाकायदा एक इंतहा पसंद ग्रुप की बुनियाद डाली गई, डालने के बाद उसको फैलाने पर बाकायदा बरतानिया बहादुर ने पैसा खर्च किया, अमेरिका बहादुर ने पैसा खर्च करना शुरू कर दिया। पता है आपको कि सारा ऑयल का पैसा इस्तेमाल हो रहा है एक मज़हब को फैलाने के लिए। तो ये उस ज़माने में उसकी बुनियाद डाली गई थी कि जब कहा था कि भाई ये भी एक बहुत मजबूत अंसर है, बहुत मजबूत एलिमेंट है कि किसी तरीके से मजहबी इख्तलाफात भी हों। सब 100-125 साल पहले की बुनियादें जिन्हें आज मैं और आप काट रहे हैं, जिन्हें मैं और आज आप भुगत रहे हैं, बात हमारी तकरीबन आज की किस्म यहाँ मुकम्मल होती है। हमने भी पहले जंग अजीम पर इस बात को रोका है कि पहले जंग अजीम के बाद खिलाफत उस्मानिया तोड़ देगी और हम मुल्कों में तकसीम हो गए। इसके बाद क्या होता है, इंशाल्लाह कोशिश करेंगे कि हम इसको आइंदा बयान करें। अगर यहाँ तक कोई सवाल है तो कर लें, और अगर कोई वैसे जो हालात चल रहे हैं उस पर आप सवाल करना चाहते हैं तो आप उसके ऊपर कंटिन्यू करें। दुरूद पढ़ दें मोहम्मद वाले मोहम्मद। या अल्लाह खैर, बिल्कुल ही बचपन की बातें शुरू कर दी तुमने अपने। अजान, पहली अजान कहाँ पर हुई थी? जब हमने कहा कि अंबिया, सब अंबिया ये सब मुसलमान थे, कोई नबी यहूदी नहीं था, कोई नबी ईसाई नहीं था और कोई नबी हिंदू नहीं था। आज तो ज़ोरतश हिंदू ईसाई सभी ये कहते हैं ना कि हमारे पास अंबिया आए और वो हमारे मज़हब के मानने वाले थे, नहीं। हज़रत आदम अलैहिस्सलाम से लेकर और खाने काबा की बुनियाद खुद हज़रत आदम अलैहिस्सलाम ने रखी है, खाने काबा की बुनियाद। इसको हर दफ़ा कभी तूफ़ानों ने और कभी खुद आवामी यानी लोगों के हाथों ने भी इसको ख़राब किया, लेकिन इसकी तामीरात होती रही होती रही होती रही। आपको पता है कि आखिर में रसूल खुदा ने खुद इसकी तामीर की है, इसका साइज़ भी बढ़ता चला गया, इसकी जगह बढ़ती, लेकिन इसकी जो बुनियाद रखी वो हज़रत आदम अलैहिस्सलाम ने खुद रखी है। पहली अजान भी इस सरज़मीन के ऊपर आदम अलैहिस्सलाम ने ही की थी। अब आप कहें कि नहीं वो तो रसूल खुदा का नाम लिया था, नहीं लिया था, रसूल खुदा का तारुफ हो गया था उनको वहीं, ज़मीन पर नहीं आसमान पर ही तारुफ हो गया था उनको। ये बात मालूम थी कि मैं ज़मीना बनाने जा रहा हूँ, असल में एक आखिरी नबी ने आना है कि जिसने आगे हुज्जत तमाम करनी है। ये बात हज़रत आदम अलैहिस्सलाम को भी मालूम थी, यह बात नूह को भी मालूम थी, ये बात हज़रत ईसा अलैहिस्सलाम को मालूम थी जिनके बाद आपकी नस्ल आगे बढ़ी है। पता है आपको हज़रत नूह अलैहिस्सलाम पर आपकी सारी नस्ल ख़त्म हो गई थी, इंसानियत ख़त्म हो गई थी, حضرت شیس، نبی شیس نے ساری نسل کو پھر آگے بڑھایا. اس کے بعد پھر جتنے بڑے انبیاء آتے رہے، ابراہیم علیہ السلام آئے، موسیٰ علیہ السلام آئے، عیسیٰ علیہ السلام آئے، ان سب کے اوپر رسول خدا ہے. یعنی یہ سب مسلمان ہیں. اذان پہلی خود حضرت آدم علیہ السلام کے ہی زمانے سے شروع ہوئی ہے اور ابھی تک الحمدللہ اسی تسلسل کے ساتھ جو ہے سلسلہ جاری ہے. ہم نے دو ہفتے پہلے بات کی تھی. ہاں ابھی سیناریو تبدیل ہو گیا. ظلم رسول جو تیسرے نمبر پر آیا انتخابات میں اس نے اس کا ساتھ دے دیا ہے، اور جو چھٹے نمبر پر آیا اس نے ساتھ دے دیا. یعنی دو پٹھان جو ہیں وہ مل گئے ایک تاجک کے ساتھ. یہ بڑی عجیب سی بات ہے اور بڑے حوصلے کی بات ہے کیوں ہوا ایسا. لیکن بہرحال وہ کرزئی سے ناراض تھے. ظلم رسول نے تو بتایا کہ کرزئی نے مجھے دھوکہ دیا ہے، کہتا رہا کہ میں تمہارا ساتھ دوں گا، میں تمہاری سپورٹ کروں گا، لیکن اینڈ میں اس نے، یعنی ہم سمجھ رہے تھے واقعی ہماری سپورٹ کرے گا کیونکہ اشرف غنی کے پیچھے امریکہ کا ہاتھ ہے، تو امریکہ کی طرف تو جائے گا نہیں کیونکہ امریکہ سے جھگڑے میں آیا ہوا تھا. آپ کو معلوم ہے آخری وقتوں میں کرزئی جو ہے وہ امریکہ کے مقابلے میں آیا ہوا تھا. تو ظلم رسول کو یقین تھا کہ یہ اشرف غنی کا ساتھ نہیں دے گا، یہ میرا ساتھ دے گا. لیکن بالکل اینڈ میں جو ہے نا وہ اس نے سارا سینٹ چینج کر کے اور ساتھ دے دیا، یعنی اپنے ماننے والوں کو اور ادھر ادھر ساری اس کی کمپنی میں شامل ہو گیا. کرزئی اس کی کمپنی میں شامل ہو گیا اشرف غنی کی. تو یہ بدلہ لیا ہے اس سے اور کہا کہ اب میں ساتھ نہیں دوں گا اشرف غنی کا اور میں ساتھ دوں گا اس کا. اس نے بھی یہی کہا اور وہ چھٹے نمبر پہ جایا اس نے بھی یہی کہا. لیکن میں ابھی ان کے مجموعی ووٹ دیکھ رہا تھا کہ اتنی بڑی طاقت ابھی بھی نہیں ہے. یہ مجموعی ووٹ ملا بھی لیں جو ابھی پڑھ چکے ہیں ان کو، اتنی بڑی طاقت نہیں ہے. اگر وہ چار آدمی جو اس طرف ہیں اگر وہ چاروں متحد ہو گئے تو پھر مجھے ابھی بھی میں یہی کہہ رہا ہوں کہ مجھے جو ہے وہ عبداللہ عبداللہ کا جیتنا مشکل نظر آ رہا ہے. انڈیا اور ایران جو باتیں معروف ہیں وہ یہ ہے کہ کرزئی یعنی وہ اشرف غنی ان کے پیچھے، یعنی امریکہ ان کو چاہتا ہے لانا، پاکستانی گورنمنٹ ان کو چاہتی ہے لانا، اور وہاں کا جو پختون ساتھ دے رہا ہے بہرحال وہ تو ہے ہی آپ کے سامنے. اور اس طرف مشہور ہو گیا ہے کہ انڈیا اور ایران وہ ساتھ دے رہے ہیں کہ یہ والی گورنمنٹ بن جائے. یہ بات وہ ہے جو مشہور ہو گئی ہے. لیکن میرا اپنا ذاتی خیال یہ ہے جو میں ابھی تک بیہیویئر دیکھتا آ رہا ہوں ایران کا، ایران حتیٰ کہ عراقی الیکشن میں بھی آپ کے سامنے ہے کہ ایران نے مداخلت نہیں کی، جبکہ عراق کے اندر تو تین بڑی پارٹیز میں بتا چکا ہوں کہ شیعہ ہی ہیں جو پہلے دوسرے تیسرے نمبر پر آ گئے ہیں. دیکھ ہی لیا آپ نے، یعنی وہی نوری مالکی آ گئے ہیں، وہی ہمارے عمار حکیم آ گئے ہیں، اور تیسرے نمبر پہ وہی مختصر صدر کی پارٹی آ گئی احرار. تینوں آ گئے ہیں لیکن ایران نے کوشش نہیں کی کہ ان کو بٹھا کے کسی ایک ہی پارٹی کو مضبوط بنیادوں پر جتوا دیں. نہیں، کوشش کی جا سکتی تھی لیکن نہیں کیا. عمار حکیم بات زیادہ مانتے ہیں مالکی کی نسبت، لیکن ایران کی مداخلت روس کے افغانستان کے الیکشنز میں بھی اس طرح سے نہیں ہے. ان کی خواہش یہ ہے کہ بس امن و امان قائم ہو، یعنی جو ہمیں بات اچھی طرح سے معلوم ہے وہ یہ ہے کہ وہ چاہتے ہیں کہ امن و امان قائم ہو جائے، انفراسٹرکچر مضبوط ہو جائے، دہشت گردی کے سارے دروازے بند ہو جائیں، یہ ملک بھی عام ملکوں کی طرح جو ہے نا وہ ترقی کرے. اس طرح کی خواہش تو ہے، اور اس میں امریکہ کا جو رول ہے وہ رول بیک ہو جانا چاہیے، اس کو ختم ہو جانا چاہیے، اس کو وہ دوبارہ سے اس طرح سے نہ پنپے. اور میں آپ کو مزید یہ بتا دوں کہ عبداللہ سے اس طرح ہی کوئی امید نہیں ہے کہ وہ امریکہ کو باہر نکالے گا. وہ پہلے معاہدہ کر چکا ہے. آپ کو معلوم ہے کہ عبداللہ وہ معاہدہ کر چکا ہے کہ امریکنز کو رکھا جائے گا اس جگہ پر، کہ جو ابھی تک نہیں مانی تھی کرزئی نے بات، وہ عبداللہ مان چکا ہے. تو یہاں پر تو یعنی ایسے آدمی کا ساتھ دینا ہے کہ جو پہلے سے امریکہ کو ایک معاہدہ کر کے آ رہا ہو، سوال ہی پیدا نہیں ہوتا کہ ایران کسی ایسے شخصیت کے پیچھے کھڑا ہوگا. اس لیے الزام تو اس کے اوپر ایران کی طرف لگانے نہیں چاہیے. ہاں، انڈیا کی خواہش ضرور ہے. انڈیا ابھی ضرور اس چکر میں ہے کہ کیونکہ شمالی اتحاد کے ساتھ سب سے قریبی رابطہ اس وقت انڈیا کا ہے، اس کی خواہش ہے کہ کسی طرح سے عبداللہ جیت جائے. لیکن امریکہ کس طرف جائے گا آخر میں، بات امپورٹنٹ یہی ہے کہ آیا وہ پختونوں کا ساتھ چھوڑ دے گا، جو بہت مشکل کام ہے کیونکہ بہرحال اکثریت ابھی بھی افغانستان کی پختون آبادی پر مشتمل ہے. اتنی آسانی سے امریکہ جو ہے وہ، کیونکہ اشرف غنی بھی وہ معاہدہ کر لے گا کہ جو عبداللہ نے کیا ہے. اس لیے مجھے یہ لگتا ہے کہ آخر میں فیصلہ امریکہ نے کرنا ہے کس طرف جائے. کچھ لوگ کہہ رہے ہیں کہ بہت مضبوط جس کو آپ کہتے ہیں ٹیکنوکریٹس ہیں انڈیا کے، کہ جو راضی کر لیں گے امریکہ کو کہ وہ آخر میں عبداللہ کی طرف آ جائے، یہ باتیں چل رہی ہیں. لیکن مجھے ابھی اس پر زیادہ، ابھی تک مجھے اس پر کوئی اطمینان نہیں ہے، کیونکہ پاکستان جو ہے نا وہ اتنی آسانی سے اس کو اپنے ہاتھ سے نکلنے دے گا نہیں اس مسئلے کو. اس لیے پاکستان امریکہ سے یہ چاہے گا کہ بھائی اصل میں تمہارا میں اتحادی ہوں یہاں پہ, فطری اتحادی میں ہوں تمہارا, کیسے تم جو ہے نا وہ کسی اور طرف جاؤ گے. امید یہ ہے کہ اشرف غنی جو ہیں وہ سلیکشن کے اندر جیتیں گے. ایران کے ساتھ جو روابط نواز شریف صاحب بڑھا رہے ہیں, نواز شریف یہ وہی دورہ تھا کہ جو سبھی کرتے ہیں, یعنی کوئی خاص بات نہیں تھی کہ خاص ایام تھے, خاص موضوعات تھے, خاص پلاننگ تھی تو وہ چلے گئے اور انہوں نے جا کے کر لیا. نہیں, یہ بالکل اسی طرح کا دورہ تھا جیسے پہلے بھی زرداری صاحب کئی مرتبہ کر چکے تھے, اسی طرح کا ایک دورہ تھا. لیکن یہ بات ٹھیک ہے کہ اس وقت جبکہ سعودی عربیہ نہیں چاہتا ہوگا کہ ایران کی طرف اسلامی ممالک کا جھکاؤ ہو اور خود پاکستان کا ہو, ایسے موقع پہ یہ حساس دورہ تھا, خود نواز شریف کے لیے بھی حساس دورہ تھا. لیکن پیچھے کیا وجوہات ہیں کہ انہوں نے اتنا بڑا سٹینڈ لے لیا ان خاص ایام میں, کہ جبکہ سعودی عربیہ کے اپنے حالات جو ہیں وہ بڑے نازک ہوئے ہیں, ان کی جو پالیسیز تھیں دنیا کے اندر ان کو بڑا جھٹکا لگا ہوا ہے, ان کے جو مضبوط حامی اور اتحادی تھے وہ آہستہ آہستہ پیچھے ہٹ رہے ہیں, ان کے درمیان دراڑیں پڑ رہی ہیں. تو میرا خیال ہے کہ نواز شریف بھی اس طرح کی ایک صورتحال کو محسوس کر رہے ہیں کہ آپ کو شاید انرجی کرائسس کا اندازہ کراچی میں رہتے ہوئے اتنا نہیں ہوگا اگر آپ سفر کریں پنجاب میں, کہ جہاں صرف دو گھنٹے کے لیے دو دنوں کے لیے گیس مل رہی ہے. پہلے انہوں نے پورا مہینہ ایک کر کے دیکھا کہ 10 بجے سے لے کے شام 6 بجے تک, لیکن اس میں انہوں نے دیکھا کہ نہیں وہی نقصان ہو رہا ہے, انہوں نے پھر 2 دن کا کر دیا. بجلی کا حال لاہور شہر میں یہ تھا کہ 1 گھنٹے آ رہی اور 1 گھنٹے جا رہی ہے, لاہور شہر میں 1 گھنٹہ آ رہی تھی اور 1 گھنٹہ جا رہی تھی, اور بقیہ کیا حال ہو گیا. یعنی 19 گھنٹے 18 گھنٹے کوئی مسئلہ ہی نہیں ہے. اور اب گیس کی بھی لوڈ شیڈنگ کی بات شروع کر دی انہوں نے, گھروں کے اندر لوڈ شیڈنگ کی بات شروع کر دی, کتنے گھنٹے صبح آئے گی کتنے گھنٹے شام کو آئے گی. تو ایسے حالت میں میرا خیال ہے کہ ان کو عقل پکڑ لینی چاہیے کہ ہمیں کچھ بھی کر لیں اپنے پڑوس سے ہی جو ہے نا وہ اپنے مسائل حل کرانے ہوں گے, کسی اور نے آپ کا ساتھ دینا نہیں ہے. تو ہو سکتا ہے کہ اس طرح کی بات بھی ان کے ذہن میں ہو, اور ایک بہرحال بلیک میلنگ بھی ہے جو ان سروروں کے اندر ہوتی ہوتی ہے کہ اگر بھائی تم لوگ کچھ نہیں کر رہے, اس طرح سے پیسہ نہیں آ رہا جتنی مجھے ضرورت ہے, تو میں چلو پھر ایران کی طرف جاتا ہوں. تو ایک بلیک میلنگ بھی ہوتی ہے, چاہے ایران سے کچھ بھی نہ لیں, چلے گئے دورہ کر لیں گے, وہاں سے کوئی نہ کوئی سپورٹ مل جائے گی دنیا سے, پھر یہ واپس اپنے آپ کو اپنے اصل پوزیشن میں واپس آ جائیں گے.
اسی دورے کے دوران سعودی وزیر خارجہ نے ایرانی وزیر خارجہ کو دورے کی دعوت کی, اس میں کیا صلاح ہے؟
نواز شریف صاحب نے کہا کہ ہم نے جو سب سے بڑا کام کرنے کی کوشش کی ہے نا وہ یہ ہے کہ سعودیہ کے اور ایران کے روابط جو بہت ہی مخدوش حالت میں ہیں, ہم نے کوشش کی ہے کہ وہ نزدیک ہوں, آپس میں روابط ان کے قریب ہوں, یعنی ان کی دوریاں ختم ہوں. یہ لفظ استعمال کیا نواز شریف صاحب نے, یعنی وزارت خارجہ نے ہماری, کہ ہم نے ایک بڑا کام یہ بھی کیا ہے. میرا خیال ہے ایسی بات نہیں ہے, نواز شریف کی کوئی ویلیو نہیں ہے کہ وہ اس طرح کے کام کر سکے, اتنا اس کا وزن نہیں ہے کہ کوئی اس طرح کی بات مانے. ہاں میں آپ کو بتانا بھی چاہ رہا ہوں, یہ جو کچھ ہوا ہے نا, یہ جو حالات بدلتے ہوئے حالات ہیں نا دنیا کے, بیس وہی بنی ہیں. دنیا کے حالات بہت بدل چکے ہیں. اب پہلے والا آپ کو معلوم ہے کہ آج سے, یعنی جب ہم بات کر رہے تھے آج سے 7-8 مہینے پہلے والا بھی آج کل حالات نہیں ہیں, وہ بھی بدل چکے ہیں. بہت بری طرح سے فلاپ ہوئی ہیں ان کی ساری پالیسیز, بہت زیادہ انہوں نے خون خرابہ کروایا دنیا کے اندر. اس شام کو جسے یہ سمجھتے تھے کہ 1 مہینے سے یا 1 ہفتے سے شروع کیا تھا اور 1 مہینے کے اندر اندر گرا لیں گے, 3.5 سال ہو گیا اس میں کچھ نہیں کر سکے. انہوں نے انتخابات کا اعلان کر دیا ہے جون میں. انتخابات کا مطلب یہ ہے کہ اتنا زوردار تماچا پڑنے والا ہے نا یورپ کے منہ پہ, ان عرب منحوسوں کے منہ پہ, امریکہ کے منہ پہ, اگر جون کے انتخابات ہو جاتے ہیں, چاہے تینوں میں سے کوئی بھی جیتے, تین افراد کھڑے ہو رہے ہیں, تینوں میں سے کوئی بھی جیت جائے ہمیں سے مطلب نہیں ہے, لیکن وہ بہت دھواں دار تماچا پڑنے والا ہے. الیکشن جو عراق میں ہوا ہے, نہ چاہتے ہوئے پوری دنیا کوشش کر رہی تھی وہ الیکشن نہ ہو, اگر ہو بھی جائے تو نوری مالکی نہ جیتے, وہ پہلے ہی سلسلے میں پہلے ہی دفعہ میں جیت گیا, وہ 60% رہا ہے ابھی تک اس کا جو ووٹنگ ریٹ رہا ہے, وہ بہت اہم بات ہے. تو جو بدلتے ہوئے حالات ہیں نا اس وقت, پھر اسی طرح سے رشیا نے جو سٹینڈ لے لیا ہے, باقاعدہ سٹینڈ لے لیا ایک ملک کے اوپر, کریمہ میں اس نے اپنے پتہ ہے اس نے اپنے ساتھ ملا لیا, 2 اور ریاستوں نے اس کے علاقے کی بات کر دی ہے, علاقے مشرقی یوکرائن میں جھگڑے شروع ہو گئے, رشیا نے اپنے آرمی اتارنے کی بات کر دی ہے, ادھر سے انہوں نے کہا سارے داعش کو کہا گیا ہے عراق سے بھی اور شام سے بھی کہ اب تم لوگ اس محاذ کو چھوڑو, شام کو اور عراق کو, اور چلو ہمیں جو ہے نا وہاں رشیا کے خلاف جہاد کرنا ہے. یہ اپنے دوبارہ ایک جہاد کی طرف لے کے جا رہے ہیں. تو یہ خود ایک تبدیلی آئی ہے حالات کے اندر, کہ ضرورت محسوس ہو رہی ہے, ضرورت محسوس ہو رہی ہے کہ یہ ممالک آپس میں نزدیک آئیں, ایک دوسرے کے خلاف کام کرنا چھوڑیں, मैं कहना चाह रहा हूँ कि यानी किसी मुल्क का कोई रोल नहीं है कि किसी ने सुलह कराने की कोशिश की है, बल्कि हालात का तकाजा भी ऐसा हो गया कि इनको शायद एक दूसरे के नज़दीक आना पड़ा। ईरान की तरफ से कभी भी दरवाज़ा बंद नहीं हुआ, कभी भी बंद नहीं हुआ। ईरान ने हमेशा कहा है कि ठीक है, यानी हम आपके साथ, बल्कि मैं आपको बता चुका हूँ कि शायद ईरान मुखालिफ इस बात का कि ये टूट फूट जाएँ, इनके कई टुकड़े हो जाएँ, मुखालिफ है, क्योंकि कई टुकड़े हो जाते हैं तो फिर तो हर टुकड़े को संभालना बहुत मुश्किल हो जाता है। फिर कोई दहशतगर्दों को सपोर्ट कर रहा होगा, कोई कहीं मौलवियों को सपोर्ट कर रहा होगा, कोई मदरसों को सपोर्ट कर रहा होगा, अगर ये टूट फूट गए तो, और एक इस्लामी मुल्क है, बाहर टूटेगा तो नुकसान इस्लाम का होगा, कोई मुसलत हो जाएगा किसी एक इलाके पर, कोई मुसलत हो जाएगा किसी एक इलाके पर। बात यह है कि ये लोग अकल पकड़ें, एक ही जगह रहते हुए अपने आप तब्दील करें अपने रवैयों को, जिस तरह से ये मुसलमानों को तैयार तो करना चाहिए था हमें यहूदियों के ख़िलाफ़, तैयार हमें करना चाहिए था अमेरिका के ख़िलाफ़, तैयार हमें करना चाहिए था वाकई यानी जो इस्लाम का दुश्मन है उसके ख़िलाफ़, लेकिन आपने तैयार इनको कर दिया उठा के जो ना मुसलमानों के खिलाफ, ये सारे के सारे मुसलमान एक दूसरा खून बहा रहे हैं। तो ईरान हमेशा से इनको इस तरह की ऑफर देता है, रफ़्ज़ानी साहब का हमेशा से इस तरह का मिजाज था, वो जाके कोशिश करते रहे कि हम एक दूसरे के नज़दीक आएँ। तो अभी भी ईरान के दरवाजे खुले हुए थे, वो लोग नहीं आया करते थे, लेकिन अभी उन्होंने महसूस किया है कि हाँ भाई हमें जो है वो नज़दीक आना चाहिए, तो ये दावत उनकी तरफ से आई है। बहरहाल अभी सिर्फ एक हल्की सी दावत है, कोई बहुत ज़्यादा रस्मी यानी जिसको हम कहें कि बहुत ज़्यादा ऑफिशियल हो जाए अभी तक ऐसा कोई मसला नहीं हुआ है। यानी ख़ुद करज़ई ने, ख़ुद ज़रीफ़ ने यह बात कही जो वज़ीर ख़ारिजा ईरान के हैं कि अभी कोई ऐसी फॉर्मल मुझे जो है ना वो अनफॉर्मल है, फॉर्मल कोई दावत इस तरह की मिली नहीं है, अगर वो मिलेगी तो शायद मैं उस तरफ जाऊँगा। हमारे मीडिया ने उछाल ज़्यादा दिया है, लेकिन कोई बहुत बड़ा दावतनामा अभी तक नहीं आया कि इस पर पर्टिकुलर हो सके।
मैंने एक जगह बात सुनी थी कि शाम में इस तरह का कुछ है कि मतलब इलेक्शन के बजाय हुकूमत जो है वो हाफिज़ असद का जो खानदान है इनके पास ही रहती है।
पहले ऐसा ही था, जब तक
इलेक्शन होंगे तो बचाव से हार नहीं जाएंगे।
अभी इम्कान है इस बात का कि तीन आदमी खड़े हो रहे हैं, पहले होता था, अगर पहले होता ये था कि एक ही पार्टी बनती थी, बास पार्टी, इलेक्शन एक ही पार्टी के ऊपर हुआ करता था और उसी पार्टी को वोट मिलता था और हमेशा बशार जीत जाया करते थे, उससे पहले उनके वाले साहब जीत जाया करते थे। लेकिन गुज़िश्ता आठ सालों में, सात सालों में बहुत तब्दीली आई, सिस्टम में तब्दीली लाना शुरू कर दी थी उन्होंने। आखिरी दो तीन सालों में बहुत बड़ी तब्दीली आई, उनका आइन तब्दील हो गया है, तमाम जमातों को इजाज़त दी गई है लड़ने के, इलेक्शन बहुत ज़्यादा आज़ाद कर दिया उन्होंने, इलेक्शन कमीशन बहुत ज़्यादा आज़ाद किया, पार्लियामेंट को बहुत ज़्यादा आज़ाद किया उन्होंने, पार्टीज़ को, और इसी तरह से बहुत ज़्यादा कानून के अंदर तब्दील लाएँ, अपने आइन में तब्दील लाएँ। तो कभी इम्कान है कि ये हार जाएँ, लेकिन नहीं 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 अभी भी शियों के पास नहीं,
नहीं
क्या मतलब है, शिया कहाँ से आ गए यार, एक फ़ीसद शिया है वहाँ पे, शिया कहाँ से हुकूमत बनाएंगे, एक फ़ीसद दो फ़ीसद शिया हुकूमत थोड़ी बना सकते हैं वहाँ पर, एक फ़ीसद दो फ़ीसद शिया हैं सर, वो अलवी हैं, वो अलवी हैं जिनको आप कहते हैं कि वो 25% हैं, 30% हैं, या बशार अल-असद अलवी है, वो अलवी है जिसको आपके नुसैरी कहा जाता है, शिया नहीं है वो,
ये तो
हाँ हाँ और क्या, शिया नहीं है, तो दुनिया इल्ज़ाम लगा रही है कि ये शिया हैं, भाई वो शिया नहीं है, वो हाथ बांध के नमाज़ पढ़ता है, उसकी जुम्मे की नमाज़ें देखें, उसकी ईद की नमाज़ें देखें, वो हाथ बांध के नमाज़ पढ़ता है, उसकी सारी काबीना हाथ बांध के नमाज़ पढ़ती है, कोई बात कोई नमाज़ नहीं पढ़ता, शिया नहीं है वो, अहले सुन्नत हैं, उनकी सारी काबीना अहले सुन्नत है, लेकिन बात यह है क्योंकि मौक़िफ़ शिया है उनका, इसलिए लोग उनको शिया कहने लगे हैं। मौक़िफ़ शिया क्या मतलब, इसराइल के खिलाफ डट गए हैं वो, इसलिए लोग कहते हैं वो शिया हो गए, ईरान की हिमायत करते हैं वो, इसलिए लोग कहते हैं शिया हो गए, हिज़्बुल्लाह की हिमायत करते हैं वो, इसलिए कहते हैं लोग शिया हो गए, फ़लस्तीन की हिमायत करते हैं वो, इसलिए कहते हैं शिया हो गए, यानी क्योंकि जो मौक़िफ़ ईरान का है इस वक्त, जो मौक़िफ़ हिज़्बुल्लाह का है इस वक्त, क्योंकि वही मौक़िफ़ बशार का है, तो उन्होंने कहा बस ये शिया हो गए, ये इल्ज़ाम उन पर लगा दिया गया, वरना वो अहले सुन्नत है या अलवी है या अहले सुन्नत है। भारत अभी जो लोग खड़े हो रहे हैं वो दोनों अहले सुन्नत हैं जिनके साथ खड़े हो रहे हैं, इल्ज़ाम यही है कि भाई एक अलवी खड़ा हो रहा है, दो अहले सुन्नत खड़े हो रहे हैं, कहा इसी तरह से जा रहा है, लेकिन बहर इलेक्शन फेयर होना है दो तीन इलाकों के अलावा, यानी रक्का हमारे हाथ में नहीं है, देर ज़ोर हमारे हाथ में नहीं है, इदलिब हमारे हाथ में नहीं है, तीन सूबे ऐसे जो हमारे हाथ में नहीं है, इनके अलावा टोटल 11-12 सूबों में इलेक्शन होगा, और अगर इंशाल्लाह इलेक्शन हो गया और 50% लोग भी शामिल हो गए तो भाई इसका मतलब है कि पूरी दुनिया के अंदर इतना ही आता है, इतने ही लोग वोट डालते हैं, 50% भी यानी बड़ी मुश्किल से डालते हैं, पाकिस्तान में हो चाहे अमेरिका में हो, मुश्किल से 50% लोग डालते हैं, लेकिन अगर इंशाल्लाह वहाँ 50% लोग वोट डाल देते हैं तो ये बहुत बड़ी कामयाबी है, तीन साल के बाद इतने हालात ख़राब करने के बाद।
अगर नए बंदे की सोच पर ईरान वाली सोच नहीं हुई तो
क्या करेंगे भाई, ज़बरदस्ती थोड़ी हुई, अब हम क्या ज़बरदस्ती चाहेंगे, जो भी आ रहा है वो हमारी सोच का नहीं है, बिस्मिल्लाह, आज़ाद है ना, सब आज़ाद है, जैसा भी
सोच। शाम का इसराइल से मसला काफ़ी अर्से से चल रहा है, वो सोच वैसे ही रहेगी
48 से
इंशाल्लाह।
मैं तो जब भी इस तरह के ड्रामे देखता हूँ ना, मेरी निगाह में ये सब वर्ल्ड कप होते हैं, ये सब इस तरह के जितने भी होते हैं ना, ये सारे मेले होते हैं, जो मेला लगाया जाता था ना, ये सब मेले लगाते हैं, मशहूर कर देते हैं किसी और, यानी जो इश्यूज़ नहीं होते उनको इश्यूज़ बना देते हैं, लोगों की निगाहें हटा देते हैं, असल काम कहीं और हो रहा होता है, किसी चीज़ को गुजार रहे होते हैं, हमें पता नहीं चलता, ये सब मुझे तो उसी तरह का एक फ्रॉड लगता है। यानी उस गोलियों से शुरू हुई ये बात कि जो لگی ہیں حامد میر کو سے لے کر اور یہ آخری جو ڈرامہ آج تک ہوتا آ رہا ہے، یہ سب مجھے جو ہے نا یہ تو ابھی تک فراڈ ہی لگتا ہے، یعنی اس میں حقائق لگتے نہیں ہیں، کچھ اور ہی ہے پیچھے۔ بارہ لمبی سمجھنے کی کوشش کر رہے ہیں کیا ہو رہا ہے پیچھے، کہاں کیا ہو رہا ہے جو یہ سب ہمیں انہوں نے جو ہے نا وہ یہاں الجھا رکھا ہے، ورنہ کوئی بھی اس میں سے حقیقی ڈرامہ نہیں ہے، سب ایسے لوگ مجھے کہہ رہا ہوں نا سارے میں ڈرامہ لگتا ہے یہ کیا کریں، دو جب ہو گئی یہ توہین اور میڈیا میں آ گیا ہے تو پھر ہمیں حصہ تو بننا ہی پڑے گا نا، حصہ تو ہم ہیں، لیکن ہمیں صرف اتنا ہی یعنی صرف اسی کو نہیں دیکھنا چاہیے، ہمیں متوجہ رہنا چاہیے کہ بہت کچھ اس کے اطراف میں ہو رہا ہے، اس طرف بھی ہماری جو ہے نا وہ توجہ سوچ ہونی چاہیے۔ چلیں یہ سلسلہ تو جاری رہے گا، اب سیاست میں آپ آئیں تو یہ سب تو نہیں ہونا ہے، اس کو تو آپ کو بہت نہیں پڑے گا انشاءاللہ جی، زندگی ہے تو پھر ملاقات ہوگی، درود پڑھ دیں محمد والے محمد۔